रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
जिल्ला अदालत सुर्खेतले यो वर्ष 70 वटा मुद्दा मेलमिलाप मार्फत टुङ्गो लगायो। स्थानीय तहले पनि न्यायिक सेवा दिन थालेपछि अदालतमा मुद्दाको चाप घट्यो।
घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर पक्राउ, 80,000 रुपियाँ बरामद।
डाक्टर केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै अझै वार्ता हुन सकेन।
र विश्वकप फुटबलको सेमी फाइनलका खेल आजदेखि सुरु हुने। आज बेल्जियमले फ्रान्सको सामना गर्ने। सैनिक आवासे वीरेन्द्रनगरमा सम्पन्न एन्फा कप फुटबल जित्न सफल। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सन्तोष र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जिल्ला अदालत सुर्खेतले यो वर्ष 70 वटा मुद्दा मेलमिलाप मार्फत टुङ्गो लगाएको छ। अदालत सुर्खेतका श्रेष्ठदार वीरेन्द्र मल्लले आर्थिक वर्ष 74-75 दर्ता भएका 98 र गत वर्षका 3 वटा मुद्दा मध्ये 70 वटा मुद्दा मेलमिलाप मार्फत टुङ्गो लागेको जानकारी दिनुभयो। अदालतले सूचीकृत गरेका मेलमिलापकर्ताहरूको समन्वयमा अदालतले घर जग्गा सिमाना अंशभन्दा सामान्य गाली बेइज्जतीका मुद्दालाई मेलमिलाप मार्फत टुङ्गो लगाएको उहाँको भनाइ छ। यता जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेलले स्थानीय तह गठन भएसँगै अदालतमा मेलमिलाप गर्नुपर्ने घटनाको संख्यामा कमी आएको बताउनुभयो। जिल्ला न्यायाधीश पौडेलले यसअघि अदालतबाट नागरिकले पाउँदै आएका सामान्य न्यायिक सेवाहरू स्थानीय तहले दिन सुरु गरेपछि अदालतमा मुद्दाको चाप पनि घटेको जानकारी दिनुभयो। मेलमिलापकर्ता वीरेन्द्र कुमार थापाले पीडित र पीडक दुवै पक्षको सहमतिमा मुद्दा मिलापत्र हुने मेलमिलाप नीति अनुसार पक्ष र विपक्षको सहमतिमा मेलमिलाप गर्ने गरिएको बताउनुभयो। मेलमिलापबाट मुद्दाको टुङ्गो लगाउँदा समाजमा सकारात्मक प्रभाव परेको थापाको भनाइ छ।
यसैबीच मेलमिलाप परिषदको आयोजनामा सुर्खेत जिल्ला अदालतले सञ्चालन गरेको मेलमिलाप सम्बन्धी एक दिवसीय कार्यक्रम पनि सम्पन्न भएको छ। अदालतका सूचीकृत मेलमिलापकर्ता, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उच्च अदालत सुर्खेतका उपरजिस्ट्रार नगेन्द्र बहादुर बुढाले नेपालमा मेलमिलाप कानून सम्बन्धी र उच्च अदालतकै शाखा अधिकृत सरोज निधि वाग्लेले मेलमिलाप सम्बन्धी सैद्धान्तिक अवधारणा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय जाजरकोटका कार्यालय निमित्त प्रमुख अञ्जन कुमार देव पक्राउ पर्नु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतका डिएसपी रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई उहाँकै कार्यकक्षबाट एक उपभोक्ता समितिका कोषाध्यक्षसँग 80,000 घुस लिने क्रममा पक्राउ गरेको हो। छेडागाड नगरपालिका 3 स्थित 46 लाख लागतको साना सिंचाइ योजनाको कार्य सम्पन्न प्रगति प्रतिवेदन बनाइदिने बहानामा इन्जिनियर देवले उपभोक्ता समितिबाट 80,000 घुस लिएको अख्तियारको भनाइ छ। अख्तियारको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका इन्जिनियरमाथि थप अनुसन्धान थालिएको बताउनुभयो।
उता दार्चुला प्रहरीले भालुको 6 वटा पित्त सहित 2 जनालाई पक्राउ गरेको छ। दार्चुलाको ब्यासा गाउँपालिका 6 पतेनीका 36 वर्षका मानसिंह धामी र हुम्लाका सिमीकोट गाउँपालिका 7का 26 वर्षका राकेश साईलाई पक्राउ गरेको जनाएको छ। प्रहरी निरीक्षक हिक्मत बोहराले भालुको 6 थान पित्तसहित 2 जनालाई जिल्ला वन कार्यालयमा जिम्मा लगाइएको बताउनुभयो।
जुम्लामा 10 दिनदेखि अनसनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको उपचारमा संलग्न चिकित्सकहरूको चिकित्सकहरूले बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले हिजो सूचना जारी गरी केसीको अवस्था थप जटिल बनेको जनाइएको हो। सूचनामा छातीको बीच भागमा दुखाई बढेको, कमजोरीले चक्कर लाग्ने, मांसपेशी बाउडिने, सेतो रक्तकोष क्रमिक घट्दै गएको, रगतमा चिनीको मात्रा घट्दै गइरहेको र मुटुको चाल तलमाथि भइरहेको जनाएको छ। नेपाल चिकित्सक संघले हिजो साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर डाक्टर केसीको जीवन रक्षा गर्न माग गरेको छ। संघले 72 घण्टा सरकारलाई पर्खने र नभई आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता प्रयास भइरहेको दावी गरेको छ।
पछिल्लो 3 महिना देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपदमा 318 जनाले ज्यान गुमाएको गृह मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले गत वैशाखदेखि भएका प्राकृतिक विपदका कारण 1103 घटनामा परि 57 जना बेपत्ता र 2142 जना घाइते भएको जनाएको छ। यो अवधिमा सबैभन्दा बढी दाङमा 47 घटना भएका छन् भने बर्दिया, मोहतरी, मोरङ लगायतका जिल्लामा पनि प्राकृतिक विपद घटना बढी भएका छन्। पोहोरको तुलनामा यो वर्ष 3 महिनामा प्राकृतिक विपदका घटना बढेको भन्दै मन्त्रालयले 67 करोड 83 लाख रुपियाँ बराबरको भौतिक नोक्सानी भएको जनाएको छ। हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले जिल्ला अदालत सुर्खेतले यो वर्ष 70 मुद्दामा मेलमिलाप मार्फत टुङ्गो लगायो। स्थानीय तहले पनि न्यायिक सेवा दिन थालेपछि अदालतमा मुद्दाको चाप घट्यो। घुस लिएको आरोपमा जिल्ला प्राधिकारले जाजरकोटका इन्जिनियर पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले हिजोदेखि एमफिल कार्यक्रम शुरू गरेको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले एक कार्यक्रमका बीच विश्वविद्यालयमा पहिलो पटक व्यवस्थापन संकाय अन्तर्गत एमफिल कार्यक्रम सञ्चालन गरिएको हो। एमफिल कार्यक्रमको उद्घाटन गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले एमफिल कार्यक्रमले प्रदेशको समग्र विकास, समृद्धि र विश्वविद्यालयको प्रायोगिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उपकुलपति डाक्टर कोइरालाले विश्वविद्यालयका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नका लागि एमफिल कार्यक्रम शुरू गरिएको बताउनुभयो। उहाँले यो कार्यक्रम लागू गरिसँगै अनुसन्धानलाई दत्तचित्त बनाएर लाग्ने माध्यम हुने उल्लेख समेत गर्नुभयो।
संघीय संसदको संसदीय सुनवाई विशेष समिति गठन भएको छ। प्रतिनिधि सभाको बैठकले हिजो समितिमा मनोनयन हुने 12 जना सदस्यहरूको नामावली अनुमोदन गरेसँगै समितिले पूर्णता पाएको हो। समितिमा प्रतिनिधि सभाबाट नेकपाका 7, काँग्रेसका 3 तथा राजपा र संघीय समाजवादी फोरमबाट 1-1 जनाको नाम सिफारिश भएको छ। समितिमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू अमृता थापा, निरुदेवी पाल, पार्वती गुरुङ, पूर्णकुमारी सुवेदी, योगेश कुमार भट्टराई, शिवकुमार मण्डल, के भट्ट, सुरेन्द्र प्रसाद पाण्डे रहनु भएको छ। यस्तै काँग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की, भीमसेन दास प्रधान र पुष्पा भूषाल गौतम रहनु भएको छ। राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र प्रसाद श्रेष्ठ पनि संसदीय सुनवाई विशेष समितिको सदस्यमा मनोनयन हुनुभएको छ। 15 सदस्यीय समितिमा राष्ट्रिय सभाबाट यस अघि नै नेकपाका सुमन प्याकुरेल र नन्दा चपाई तथा काँग्रेसका जितेन्द्र नारायण देव समितिमा मनोनित भइसक्नु भएको थियो। संसदीय समिति गठन भएसँगै सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश तथा संवैधानिक आयोगका प्रमुख र राजदूत नियुक्तिका लागि संसदीय सुनवाई गर्ने बाटो खुलेको छ। संवैधानिक परिषदले सर्वोच्चको न्यायाधीशमा दीपक राज जोशीको नाम सिफारिस गरे पनि सुनवाई समिति गठन हुन ढिला हुँदा सुनवाई प्रक्रिया अघि बढ्न सकेको छैन।
38 क्विन्टल सुन तस्करी प्रकरणमा थप 3 जना जेल चलान भएका छन्। मुख्य अभियुक्त चुडामुनि उप्रेती गोरेका सहयोगी फाल्दुङ फुल्दुङ भनिने लच्छुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिवाललाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालत बोरुङका न्यायाधीश नारायण प्रसाद शर्माको आदेशले छजना अभियुक्त मध्ये तीनजनालाई थुनामा राख्न आदेश दिएको श्रेष्ठदार नवराज दुलालले बताउनुभयो। अरू तीनजनालाई भने धरोतीमा छाड्न आदेश दिएको छ। यो प्रकरणमा यसअघि 63 जना विरुद्ध मुद्दा दायर भएको छ।
मदन पुरस्कार गुठीले 2074 सालको मदन पुरस्कारका लागि 8 पुस्तकलाई छनौट गरेको छ। गुठीले 253 पुस्तक मध्ये 8 पुस्तकलाई छनौट गरेको हो। यिनै 8 पुस्तकहरू मध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। नीलम कार्की निहारिकाको योग माया, ध्रुव सत्य प्रियारको कैरन, नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया छनौटमा परेका छन्। यस्तै यगेशको भुइया, राज माङ्गालको लिम्बुनी गाउँ, तीर्थ गुरुङको पाठशाला र मोहन वैद्य किरणको हिमाली दर्शन पनि पुरस्कारका लागि छनौट भएका छन्।
रोजगारदाता र ट्रेड युनियनको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक 13,450 रुपियाँ निर्धारण भएको जनाएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेको हो। यो पारिश्रमिक साउन 1 गतेबाट लागू हुने श्रम मन्त्री गोकर्ण विष्टले बताउनु भयो। हिजो भएको छलफलमा प्रस्ताव गरेको 12,500 रुपियाँबाट बढाएर 13,450 रुपियाँ दिन तयार भएको जनाइएको छ। ट्रेड युनियनले 17,000 रुपियाँबाट घटेर 14,500 रुपियाँ दिनुपर्ने अडान राखेका थिए। यस्तै अब दैनिक जलादारी काम गर्नेले 517 रुपियाँ र घण्टाको आधारमा काम गर्नेले प्रति घण्टा 69 रुपियाँ पाउने भएका छन्। सरकारले चिया बगानमा काम गर्ने र घरेलु कामदारको पारिश्रमिक छिट्टै तोक्ने जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्रण लगाएको टिप्पणी गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा उहाँले बेमौसममा कराउनेहरू केही दिनमा आफै चुप लाग्ने प्रतिक्रिया दिनुभयो। ओलीले केसीको अनसन र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विषयमा सांसदहरूलाई अडानका साथ कुरा राख्न आग्रह समेत गर्नुभएको छ। संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको दावी छ। काठमाडौँमा 10 वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले 5 भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यावहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ।
हामीसँग विदेश र खेल खबर अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सूर्यफेरसँगै केही राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर र बाँकी खबरमा लागौं। एउटा विदेशको खबरतर्फ, जापानको पश्चिम हिरोसिया क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या 100 नाघेको छ। झन्डै 50 बढी मानिसहरू हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने सरकारले जनाएको छ। गत बिहिबार यता पश्चिमी जापानमा परेको पानीले त्यस का मानिसहरू प्रभावित भएका हुन्। नदीमा पानीको सतह बढेपछि 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। बाढी प्रभावित क्षेत्रमा अझै केही दिन भारी वर्षा हुन सक्ने जनाइएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतिर। सैनिक आवासीय विद्यालय सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न विद्यालय स्तरीय एन्फा कप फुटबल जित्न सफल भएको छ। हिजो भएको फाइनल सैनिक आवासीयले एसओएस हर्मन माइनर स्कूललाई 3-0 गोल अन्तरले हराएको हो। सैनिकलाई जिताउन प्रकाश आचार्य, अनिल केसी र कमल गुरुङले 1-1 गोल गर्नुभयो। यस्तै छात्रातर्फ कोपिला भ्याली पहिलो भएको छ भने एसओएस हर्मन माइनरले 2 स्थानमै चित्त बुझाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार गत 16 गतेदेखि प्रतियोगिता सुरु भएको हो।
18 वर्ष मुनिको महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। नेपाल समूह बीमा परेको छ। नेपाल रहेको समूहमा भुटान, बंगलादेश र पाकिस्तान रहेका छन्। यस्तै समूह एमा आयोजक भारत, श्रीलंका र मालदिव्स रहेका छन्। प्रतियोगिता आगामी सेप्टेम्बर 28 अक्टोबर 7 भारतमा सञ्चालन हुँदैछ। प्रतियोगिता दक्षिण एसियाका 18 वर्ष मुनिका 7 देशका महिला टोली सहभागी हुनेछन्। नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
विश्वकपको सेमी फाइनलका खेल आजदेखि सुरु हुँदैछन्। पहिलो सेमी फाइनलमा आज बेल्जियम र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। यो खेल विश्वकप फाइनल अघिको फाइनलका रूपमा पनि हेरिएको छ। यी दुई बलियो टिमको खेल राति 12:15 बाट सुरु हुनेछ। यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रूपमा पनि हेरिएको छ। गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा रहेको छ। आजको खेलमा फ्रान्सका मातुइदी एक खेलको प्रतिबन्धपछि फर्किनेछन्। क्वार्टर फाइनलमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभर पनि टिममा पर्ने पक्का जस्तै रहेको छ। यस्तै बेल्जियमका लागि थोमर मुनियर पहिलो कार्डका कारण खेल गुमाउनेछन्। फ्रान्सका डिफेन्डर राफेल भारानले बेल्जियम टिम युवा मात्र होइन प्रति खेल परिपक्व भएर अगाडि बढेको छ। फ्रान्स र बेल्जियम अहिलेसम्म 74 पटक एक अर्का विरुद्ध मैदानमा उत्रिएका छन्। फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै पटक खेलेको टिम नै बेल्जियम हो। तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन्, जसमा दुवै पटक फ्रान्स विजय भएको छ। सन् 1984 युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेल्जियमलाई 5-0 हराएको थियो। अहिलेसम्मका लागि खेलमा बेल्जियम 30 पटक जितेको छ भने 24 पटक फ्रान्स विजय भएको छ।
रुसमा जारी 21 संस्करणको फिफा विश्वकप 2018 को अप्रत्याशित परिणाम निस्किएको कप फुटबलमा यो पटक अप्रत्याशित नतिजा निस्किरहेको छ। विश्वकप समूह चरणबाटै डिफेन्डिङ च्याम्पियन जर्मनी बाहिरिएको थियो। नकआउट चरण सुरु भए लगत्तै अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्ता दावेदार र बलिया टोली बाहिरिए। त्यसपछि क्वार्टर फाइनलमा ब्राजिल र उरुग्वे पनि बाहिरिएका छन्। यो सँगै टिमसँग जोडिएका केही महत्त्वपूर्ण खेलाडीले विश्वकप जित्ने सपना अधुरै रहेको छ। लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो, नेमार जस्ता विश्व प्रसिद्ध फुटबलरले आजसम्म विश्व ट्रफी छुन समेत पाएका छैनन्। मेसी र रोनाल्डोले अहिलेसम्म कुल 4 विश्वकप खेलेका छन्। दुवै खेलाडी नकआउट चरणमा गोल गर्न असफल रहे। अब 4 वर्षपछि सन् 2022 एसियाली राष्ट्र कतारले आयोजना गर्ने 22 संस्करणको विश्वकपमा यी दुई हस्ती खेल्ने नखेल्ने टुङ्गो छैन। 31 वर्षीय मेसी र 33 वर्षीय रोनाल्डो विश्वकपमा खेल्न सक्ने सम्भावना पनि उत्तिकै छ, किनकि उनीहरूले जाँदा जाँदै राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिने भनिएको छ। यी दुई खेलाडी विश्वकप फुटबलमा सर्वश्रेष्ठ फुटबलको उपाधि जितिसकेका छन्, तर यीले आफ्नो मुलुकका लागि भने विश्वकप जिताउन सकेका छैनन्। यस्तै चोटबाट बिउतिका नेमार, मेसी र रोनाल्डोको तुलनामा केही राम्रो खेलले पनि क्वार्टर फाइनल भन्दा माथि पनि जान सकेनन्। नेमारले नकआउट चरणमा एक गोल गरे पनि टिमलाई जिताउन भने असफल रहे। यी मात्र होइन, यसअघिका केही खेलाडीहरूले क्लब र फुटबल र व्यक्तिगत प्रदर्शनमा राम्रो नतिजा दिए पनि देशका लागि भने विश्वकप जिताउन सकेका छैनन्। विश्वकप विशेषसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला अदालत सुर्खेतले यो वर्ष 70 मुद्दा मेलमिलाप मार्फत टुङ्गो लगायो। स्थानीय तहले पनि न्यायिक सेवा दिन थालेपछि अदालतमा मुद्दाको चाप घट्यो।
घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर पक्राउ, 80,000 रुपियाँ बरामद।
डाक्टर केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै अझै वार्ता हुन सकेन।
र विश्वकप फुटबलको सेमी फाइनलका खेल आजदेखि हुने, आज बेल्जियमले फ्रान्सको सामना गर्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सन्तोष र मधुबन बिदा हुन्छौ। नमस्ते।